जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा टेकेन्द्र बस्याल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया
बैंक पनि साथी पनि।
देशभरका पुराना स्थानीय निकायहरूको खारेज, बाँकेमा 8 स्थानीय संरचना, बाँकेमा शैक्षिक गुणस्तर बढाउन प्राथमिक विद्यालयमा पढाइ परिछन्।
जाजरकोट बस दुर्घटनामा परि मृत्यु भएका 26 शनाखत, कञ्चनपुरमा भारतीय प्रहरीबाट एक नेपालीको ज्यान गएपछि सीमा क्षेत्र तनावग्रस्त।
हिमाली तथा पहाड़ी जिल्लामा हिमपातले जनजीवन प्रभावित, कैलालीको कोलरिया सिजा आयोजनाको मुहान क्षेत्र अतिक्रमी।
र नेपालगंजमा जारी गोल्ड कप फुटबलमा नेपाल पुलिस क्लब सेमी फाइनलमा प्रवेश।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको शुरूमा स्थानीय निकाय विघटन भएको खबर छ। सरकारले हिजोदेखि स्थानीय निकाय विघटन गरेको छ। सरकारको उक्त घोषणासँगै जिल्ला विकास समिति र गाउँ विकास समिति खारेज भएका छन्। हिजोदेखि लागू हुने गरी 744 स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय निकायको अस्तित्व सकिएको हो। त्यसै गरी गाउँपालिका, नगरपालिका र उनीहरूको समन्वयका लागि जिल्ला समन्वय समिति रहनेछ। स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदै जिल्ला विकास समितिका अधिकारीलाई गाउँपालिकामा पुर्याइएको छ। जो गाउँपालिकामा कर्मचारी खटनपटन र जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिका रूपमा प्राविधिक व्यवस्थापन मिलाउँदै गर्दा भेटिनुभएका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भन्नुभएको छ, प्याकुरेलले अब स्थानीय समन्वय समितिको सचिवका रूपमा काम गरिरहनु भएको छ। त्यसअघि हिजो नै सिंहदरबार स्थित उप प्रधानमन्त्री एवं स्थानीय विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै कमल थापाले यसअघिको स्थानीय निकाय विघटन भएको घोषणा गर्नुभएको थियो। बाँकेमा रहेका सबै गाविसलाई मिलाएर 6 गाउँपालिका बनाइएको छ। 6 गाउँपालिकामा नरैनापुर, राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी रहेका छन्। नेपालगंज उपमहानगरपालिकामा 23 वडा निश्चित गरिएको छ, जस अनुसार साबिका नेपालगंज वडा नम्बर 1 पूर्ववत छ, वडा नम्बर 2 3 गाभिएको छ भने वडा नम्बर 4 र 9 वडा नम्बर 3 बनाइएको छ, 5 4 6 5, 7 6 र 8 वडा नम्बर 7 बनाइएको छ। वडा नम्बर 10 र 11 मर्ज गरी वडा नम्बर 8 बनाइएको छ भने कर्मशः 12 र 13 नम्बर वडालाई 9 र 10 बनाइएको छ। वडा नम्बर 14 र 15 11 बनाइएको छ भने साबिकको 16 नम्बर वडा अब 12 नम्बर वडा भएको छ। वडा नम्बर 17 र 18 मर्ज गरी 13 बनाइएको छ। नेपालगंज नगरपालिकालाई उपमहानगर बनाइदा गाविसलाई छुट्टा छुट्टै वडा बनाइएको छ भने हिरमिनिया गाविसको वडा नम्बर 23 नम्बर वडाका रूपमा उपमहानगरपालिकामा परेको छ। साबिकको कोहलपुर नगरपालिकामा शमशेरगंज गाविसलाई जोड़ी 15 वडा कायम गरिएको छ। दैनिक नेपालगंजमा खबर छ।
कक्षा 1-3 विद्यार्थीमा पढ़ाई र लेखाइसी विकास नहुँदा गुणस्तर खसेको भन्दै स्थानीय सबै प्राथमिक विद्यालयमा परीक्षण गरिएको छ। यो बाँकेको खबर हो। यस अन्तर्गत विद्यालयलाई 45 मिनटको परीक्षा सञ्चालन गरिएको छ। कक्षा 2 र 3 मा अध्ययनरत 20 विद्यार्थी छनौट गरी प्रश्नावली मार्फत पढाइ सी परीक्षण गरिएको थियो। शिक्षा कार्यालयको अनुसार प्राथमिक तह सञ्चालन भएको 307 सामुदायिक विद्यालयमा एकैपटक कक्षा कोठामा आधारित प्रारम्भिक पढाइ सी विश्लेषण गरिएको छ। कक्षा 2 र 3 मा अध्ययनरतको पठन सी अवस्था बुझ्न विश्लेषण परीक्षण गरिएको कार्यालयले जनाएको छ। कक्षा 1 देखि 3 सम्मका विद्यार्थीको पठन सिपमा आवश्यक ध्वनि सशक्तिकरण, शब्द लेखाई र पढ़ाई, शब्द सुनवाई र बोलाई, अक्षर वर्ण सशक्तिकरणका लागि परीक्षण गरिएको हो। सबै विद्यालयबाट 20 विद्यार्थीको छनौट गरी एकैसाथ परीक्षा लिएको सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
सीमावर्ती पुनर्वास नगरपालिकामा 8 आनन्द बजार नजिक कलवर निर्माणका विषयमा उत्पन्न विवादमा बिहिबार भारतीय प्रहरीले हानेको गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि आक्रोशित नेपालीले कञ्चनपुर र कैलालीका नाकामा हिजो दिनभर प्रदर्शन गरे। गौतमलाई गोली हानिएको आनन्द बजार नजिकको नाका प्रदर्शनका कारण तनावग्रस्त बन्यो। धनगढ़ीका युवाले पनि प्रदर्शन गर्दा गौरी फन्टा नाकामा तनाव भयो। भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएपछि उत्पन्न तनाव साम्य गर्न हिजो गौरी फन्टामा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा नाकामा देखिएको समस्या समाधान गर्ने सहमति भएको छ। बैठकमा नेपाल पक्षका अधिकारीले नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्नु गलत भएको बताएका थिए। भारतीय सीमा सुरक्षा बलले नेपाली भूमि कञ्चनपुरमा गरेको ज्यादती विरूद्ध नेपालगंजमा विद्यार्थीहरूले हिजो प्रदर्शन गरेका छन्। नेपाली कांग्रेस निकट, नेपाल विद्यार्थी संघ, एमाले सम्बद्ध अनिरा सोब्यू र नेत्र विक्रमचन्द माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त अगुवाईमा हिजो अपराह्न प्रदर्शन गरिएको हो। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यता कान्तिपुरमा लेखिएको छ, नेपाली भूमि मिच्ने दाउ। आनन्द बजारदेखि 500 मिटर दूरीमा रहेको नेपाली पक्षको जग्ग जमिन छ, त्यसपछि मात्र 10 गजे आउँछ। पारी भारतको बसही खसुवा वारी आनन्द बजार बीचमा रहेको अलि उच्च भूभागलाई बुढापाकाले दुम्की डाँडा भन्थे, तर पटक पटक सीमा विवादको कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम कारगिल डाँडा राखिदिएका छन्। भारतीय प्रहरीले बिहिबार नेपाली भूभागमै बसेर गोली चलाउँदा एकजनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको छ। पटक पटक सीमा विवाद हुँदै स्तम्भ समेत त्यहाँ गायब भएका छन्। सुदूरपश्चिम भर हिजो विरोध प्रदर्शन र सीमामा तनाव कायम रह्यो। भारतलाई कूटनीतिको नोट दिएको छ। त्यसरी राजधानीमा समेत विशेष प्रदर्शन भएको छ। यता प्रतिपक्ष सांसदले भारतलाई माफी मगाउन र मृतकको परिवारलाई क्षतिपूर्ति भराउन माग गरेका छन्। भारतीय सुरक्षा अधिकारीको गोलीबाट नेपाली नागरिकले आफ्नै मातृभूमिमा ज्यान गुमाउनु परेको घटनालाई देशको सार्वभौमिकता माथिको आक्रमण भन्दै सांसदहरूले निन्दा गरेका छन्। आजको कान्तिपुरमा खबर छ।
कैलालीको कर्णाली चिसापानीमा निर्माणाधीन रानी जमरा कुलरिया सिंचाई आयोजनाको बुहान क्षेत्र अतिक्रमण चपेटामा परेको छ। यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना मध्ये एक हो। स्थानीयका अनुसार मुआवजा बुझिसकेका व्यक्तिले नै मुहान क्षेत्र अतिक्रमण गर्न थालेका छन्। सो क्षेत्रमा धमाधम पक्की घर निर्माण भइरहेका छन्। स्थानीय आकाश लिगतले 3 तले र पदम भण्डारीले पक्की घर निर्माण थालेका छन्। थप 9 जनाले समेत घर निर्माणका लागि जग्गा छुट्याएको स्थानीयले बताएका छन्। अनुसार लिगलले घर निर्माण गरिरहेको जमिन उहाँको भाइ रवि लिगलले मुआवजा बुझेको जग्गा रहेको बताइएको छ। मुआवजा बुझेका मध्येको 60 क्रम संख्यामा उहाँको नाम छ। अहिले सो स्थानमा 3 तले घरको पिलर तयार भइसकेको छ। उहाँका भाइ रसी लिगलले पनि मुआवजा नबुझेको स्थानीयले बताएका छन्। योगेश रावलले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
मध्य तथा सुदूरपश्चिमका हिमाली जिल्लामा भारी हिमपात भएको छ। 3 दिनदेखि परेको अविरल वर्षापछि शुक्रबार बिहानदेखि हिमपात पर्न थालेको हो। हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि पुष महिनामा सामान्य रूपमा 2 पटक हिउँ परेको थियो। हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ। 3 दिनदेखि बादल लागेका कारण संचार माध्यम बन्द छन्। 2 दिनको वर्षा र बिहानदेखिको हिमपातले सरकारी तथा गैर सरकारी कार्यालयका कामकाज समेत ठप्प छ। हिमपातका कारण स्थानीय बजार, विद्यालय र राजमार्ग पनि बन्द भएका छन्। आजको नागरिकमा जुम्लाबाट डेबी बुढा र बझाङबाट जगत खड्काले यो खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा संविधान कार्यान्वयनमा नागरिक समाजको भूमिका।
राजनीतिक दलले चाहिँ गुमाएको धैर्यता, संयमता अथवा अविश्वास जुन छ त्यो कुरालाई चाहिँ एक ठाउँमा लिएर आउनलाई नागरिक समाजहरूले आफ्नो तवरबाट गरिरहे पनि देशको हितलाई केन्द्रमा राखेर सकारात्मक विचार लिएर अगाडि बढ्नु पर्यो भन्ने कुरा
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर फोन नम्बर 01554636
र 98011 34673। महिला तथा बालबालिका कार्यालय बाँकेको अत्यन्त जरुरी सूचना। आय आर्जन एवं उद्यमशीलता तालिम लिन इच्छुक विपन्न महिला तथा विद्यालय विमुख किशोरीहरूले आफूले लिन चाहेको तालिमको विवरण सहित यही फागुन मसान्तभित्र यस कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध छ। साथै निवेदनका साथ नेपाली नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र विपन्न खुल्ले सम्बन्धित गाविस वा नगरपालिकाको सिफारिस र यसअघि आफूले प्राप्त गरेको तालिमको विवरण आदिको फोटोकपी संलग्न गर्नुपर्नेछ।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363389।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकस का आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकस का स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकन द्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98582580877।
वाह, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ।
इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081520615।
टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता 2073 चैत्र 4 गतेसम्म ए डिभिजन का क्लबहरू, अन्तर्राष्ट्रिय खेलाडी सहित नेपालगञ्ज रङ्गशालामा हुँदैछ।
सहभागी टिमहरू मनाङ वर्षाङदी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी एपीएफ क्लब, सुदूरपश्चिम 11, नेपालगञ्ज 11, दिल्ली युनाइटेड र रूपन्देही 11। खेल हुने समय दिउँसो ठिक 1 बजे। अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहितको ए डिभिजन क्लबका खेलहरू हेर्न दिनदिनै रङ्गशाला जाउँ। खेल हुने समय दिउँसो ठिक 1 बजे।
टिकट दर ₹100 र ₹200 मात्र। आयोजक बाँके जिल्ला फुटबल संघ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सारेफिम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
संविधान कार्यान्वयनमा राजनैतिक दलहरू एकमत हुन सकेका छैनन्। संविधान संशोधन नहुँदा मध्यस्थवादी दलहरूले असन्तुष्टि पोखिरहेका छन्। स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला देशमा राजनैतिक अस्थिरता कायमै छ। यस्तो अवस्थामा संविधान कार्यान्वयनका लागि नागरिक समाजको भूमिकाका विषयमा कुराकानी गर्दै नागरिक समूहका केन्द्रीय अध्यक्ष निगम हुमागाई,
राजनीतिक दलले चाहिँ गुमाएको धैर्यता संयमता अथवा अविश्वास जुन छ त्यो कुरालाई चाहिँ एक ठाउँमा लिएर आउनलाई नागरिक समूहले पहल गर्ने,
नागरिक समाज त्यसका लागि राजनीतिक दलसँग चाहिँ संवादमा बसेको देखिँदैन नि त, नागरिक समाज छुट्टै एउटा काम गरेर देखियो।
यस्तो छ, अब नागरिक समाजहरूले आफ्नो तवरबाट गरिराखे पनि अझ एक ढिक्का भएर सशक्त र त्यो किसिमको चाहिँ धक्का लाग्ने किसिमको र त्यो ठ्याक्कै लाइनमा लिएर सक्ने किसिमले काम चाहिँ भएको कुरा चाहिँ छैन।
दुई लेभलको तपाईँ आफै स्वीकार्नु भयो, दुई लेभलको नेपाली समुदाय छ, एउटा चाहिँ प्रवासी नेपाली समुदाय जसले नेपाल प्रतिको हरेक घटनाक्रमलाई चिन्ता व्यक्त गरिरहेको हुन्छ, अर्को नेपाली समुदाय छ जो चाहिँ सक्रिय रूपमा आउन चाहन्छ। यो दुई किसिमको नेपाली समुदायलाई समेटेर नागरिक समाजले सशक्त रूपमा राजनैतिक दलहरूको यो निषेधको राजनीति र चाहिँ जहिले पनि आफूले बोलेको ठिक अरूले बोलेको चाहिँ होइन भन्ने खालको राजनीतिलाई चाहिँ निरुत्साहित पार्नका लागि र राष्ट्रिय एकताका लागि तपाईँहरूले छुट्टै खालको कार्यक्रम ल्याएर आउनुपर्ने होइन?
हो, अब हामीले यो तयारी पनि गरिरहेका छौँ। कहिलेकाहीँ के हुन्छ भने हामीले अब वातावरण राम्रो सहज भइरहेका बेलामा पनि असहज भयो भन्दै जान थाल्यौँ भने गडबड हुन्छ भन्ने हिसाबबाट हेर्दै वेट एन्ड सी जस्तो संविधान बनेन, पहिलो संविधान सभा चुनाव भयो हामीले चुनाव गर्ने ताकतदेखिको दबाब दियौँ, पहिलो संविधान सभा चुनाव भयो संविधान दिन सकेन हामीले त्यहाँ प्रेसर गऱ्यौँ, दोस्रो संविधान सभाले संविधान दियो तब तर त्यसलाई सबैले आफ्नो अपनत्व चाहिँ ग्रहण गर्न सकिसके अवस्था छैन। अब त्यसमा के भने देशको हितलाई केन्द्रमा राखेर सबै नागरिकले अपनत्व गर्न सक्ने किसिमको चाहिँ संविधान बनोस् भन्ने नागरिक समूहको चाहना हो। पछिल्लो सप्तरीका घटना अरू सबै घटनाको चाहिँ हामीले उदाहरणलाई हेऱ्यौँ भने देश चाहिँ एउटा निर्वाचनमा केन्द्रित हुने अथवा सबैको संविधानको चाहिँ सबैले त्यो अपनत्व फिल गरेर देश नयाँ माहौल बनेर अगाडि बढ्नुपर्ने ठाउँमा झन्झन हत्या हिंसा त्रास आतंक अविश्वास किसिमका गतिविधि जुन बढिरहेका छन् अब यसलाई कसरी तिर्न सकिन्छ र यसमा नागरिक समूहले गर्न सक्ने भूमिकामा नागरिक समूह आउँ। हामी हिमाली पहाडी मधेसी विभिन्न जाति धर्म भाषा भूषा समुदाय जो छौँ आखिर सबैभन्दा पहिला हामी नेपाली हौ।
त्यो कुरामा हामी गर्छौँ तर व्यवहारमा देखिएन
होइन, व्यवहारमा अब यस्तो छ हेर्नुहोस् सब व्यवहारमा के हुन्छ भने एकैचोटि सबै कुरा गर्छु भनेर लायो भने हुन्न, विस्तार समेट्दै गर्दै गर्दै प्रयास गर्दै प्रयास गर्दै जाने हो। र जो आज पनि चाहिँ सडकमा भएका जो मधेसी युवाहरू छन् हामी र ती मधेसी युवामा केही फरक छैन, एउटै हो, तिनीहरूको समस्या हाम्रो समस्या हो, हाम्रो समस्या उहाँहरूको समस्या हो, त्यो भएको कारणले हामी बिस्तारै यो कुरालाई चाहिँ एक ठाउँमा उभिएर लाग्नुपर्छ, त्यसैको प्रयासमा छौँ हामी पनि।
संविधान प्रतिको असन्तुष्टि तराई केन्द्रित केही दलहरूमा छ र केही नागरिकहरूले पनि मौन बसेको अवस्था देखिन्छ। अब यो कुरालाई समेटेर नागरिक समाज अझ भनौँ नागरिक समूह भनेर जुन तपाईँहरू क्रियाशील भएर आउँदै हुनुहुन्छ, तपाईँहरूको भूमिका चाहिँ हामीले देख्न पाउने कहिले भन्ने नै मेरो अन्तिम प्रश्न फेरि तपाईँलाई
प्रतीक्षा गर्नु छिटै पाउनु
के गर्नुहुन्छ?
अब यसको चाहिँ अहिले अब लगभग स्ट्राटेजी बन्दैछ बनिरहेको पनि छ होइन, पहिला एक चरण तपाईँलाई मैले भनिहालेँ संविधान निर्माणको कुरामा हामीले प्रेसर क्रिएट गर्यौँ, अहिले पछिल्लो यो संविधानमा तपाईँले भने जस्तो हाम्रो पनि असन्तुष्टिहरू छन्, हाम्रा पनि सबै कुरो यो संविधानमा समेटिया छैन, यसमा युवाका कुरा अरू आदिवासी जनजातिका कुरा अरू हामी युवा आदिवासी जनजाति मधेसी त खालि देखाउने मोडा मात्रै भएको छौँ कि
दल केन्द्रित नागरिक समाज नागरिक समूह हुन्छन् भन्ने आरोप पनि नेपाली समाजमा थुप्रै आउँछ मिडियाहरूमा पनि आउँछ के हो?
अब यसमा तपाईँले हेर्नुभयो भने यो चाहिँ अलिकति मलाई के पनि हो जस्तो लाग्छ भने हामीले पहिलादेखिका भनेका कतिपय नागरिक समाजका अगुवाहरू हुनुहुन्छ नि कोही पार्टी पोलिटिक्समा एक्टिभ भएर पछि पार्टी पोलिटिक्सबाट ग्याप बसेर नागरिक समाजको एक्टिभिटिजमा आउनुभयो त्यो हिसाबबाट पनि आरोप लागेका होला। अब कतिपय पहिला नागरिक समाजमा काम गरेर पछि राजनीतिक पार्टीहरूमा काम गर्नुहुन्छ त्यो कारणले गर्दाखेरि पनि होला होइन, सबैजना चाहिँ कुनै पार्टीमा होस् कुनै सामाजिक काममा होस् कुनै व्यावसायिक काममा होस् कुनै कर्मचारी नै किन नहोस् जो जे जे छन् ती सबै व्यक्ति चाहिँ देशको लागि अलिकति राम्रो सोच्ने र सकारात्मक विचार लिएर अगाडि बढ्नु पर्यो भन्ने कुरा।
नागरिक समूहका केन्द्रीय अध्यक्ष निगम हुमगाई र मानव अधिकारी। अब बाँकी खबर, जाजरकोट बस दुर्घटनामा बिहिबार 26 जनाको ज्यान गएपछि पूरै जिल्ला शोकमा डुबेको छ। सदरमुकाम खलंगामा तथा मृतकका गाउँमा आफन्तको रुवावासी छ। घटना लगत्तै आफन्तको अवस्था बुझ्न अस्पताल आइपुगेकाहरूले 24 घण्टा रोएरै बिताएका छन्। जिल्ला स्थित राजनीतिक दल र संघ संस्थाले शोकमा वक्तव्य जारी गरेका छन्। मृतक 26 जनाकै शनाखत भएको छ। परिवारलाई क्रिया खर्च बापत 1 लाख, बीमा बापत 5 लाख र घाइतेलाई उपचार खर्च 1 लाख रूपियाँ दिने सहमति भएको छ। चालकको लापरवाही, थोत्रो बसमा क्षमता भन्दा बढ़ी यात्रु र तीव्र गतिले दुर्घटना भएको बुझिएको छ। आजको कान्तिपुरमा भीमबहादुर सिंहले खबर लेख्नु भएको छ।
खलङ्गाको बोहरामा बिहिबारको बस दुर्घटनामा परि मृत्यु भएका 26 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख भालेक रिमालका अनुसार मृत्यु हुनेमा लहचारका रामबहादुर बस्नेत, सीमा नौ स्यापीका मदन पुन, भेरीमालीका नगरपालिका चार बोहराका नवीन चन्द, सालमा पाँचका नन्दलाल जैसी र भेरीमालीका दशका सन्तोष राणा रहेका छन्। यस्तै मृतक मध्ये भेरीमालीका एघारका गोपाल सुनार, शर्मिला सुनार, भेरीमालीका चार राणा गाउँका गणेश बोहरा, भेरीमालीका तीनकी शान्ता सुनार र दशेरा एकका दिलबहादुर बुढाको पनि पहिचान खुलेको छ। रूकुम चौरजारीका कृष्ण गिरी, दशेरा दुईका मणिराम जैसी, भेरीमालीका बाह्रका बहादुर भनारी, मचकोट सातका दले तिरुवा, भेरीमालीका तेह्रकी हिंसा गिरी, सुईकोट सल्यानका उदय बुढा र गर्खाकोट दुईका हरिबहादुर साईको पनि पहिचान खुलेको डीएसपी रिमालले जानकारी दिनुभयो। रिमालका अनुसार पजारू आठका नयन दमाई, भेरीमालीका आठका चैत्य खत्री, भेरीमालीका एघारकी गोपली सुनार र जुङ्गा थापासौर पाँचका भरत विशी, सालमा पाँचका आइते कामी र जिते कामीको पनि मृत्यु भएको छ। मृतकमा मचकोट सातका काले तिरुवा, लालसरी तिरुवा, कल्लारी तिरुवा पनि रहेका छन्। नौजनाको घटनास्थलमै 16 जनाको जिल्ला अस्पताल र एकजनाको नेपालगंज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। नागरिक दैनिकमा खबर छ।
बिहिबार रातिदेखि शुक्रबार दिनभर परेको वर्षाले जिल्लाका 65 इँटा उद्योगले उत्पादन गरेको काँचा इँटामा क्षति पुर्याएको छ। भर्खरै पारेर सुकाउन राखेको काँचो इँटालाई पानीले भिजाउँदा लाखौं रूपियाँ नोक्सानी भएको हो। खेतबारीमा माटो पछाई गरी निर्माण गरिएका काँचो इँटामा राति एकाएक झरीले भिजाउँदा क्षति भएको हो। किसान इँटा उद्योग नेपालगंजका संचालक हाँजी रजब अलीले भर्खरै पारेर सुकाउन राखेको इँटा वर्षातले भिजाएको र एक इँटामा लाखौं क्षति भएको बताउनुभयो। आजको नागरिकमा खबर छ।
घरेलु टोली नेपालगंज एघारलाई 2-1 हराउँदै नेपाल पुलिस क्लब टुबोर्ग दोस्रो नेपालगंज गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालगंज रंगशालामा हिजो पुलिसका हरि कठायत र भरत शाहले पहिलो हाफमा गोल गरे। नेपालगंजको तर्फबाट रेजिङ सुब्बाले मध्यान्तरपछि एक गोल फर्काएका थिए। खेलको अन्त्यतिर पुलिसका गोलकिपर शत्रुघन चौधरीले उत्कृष्ट बचाव गरेका थिए। अनुभवी खेलाड़ीको साथ पाएको पुलिसले 3700 मिनटमा पहिलो गोल गरेको थियो। हरिले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। लगतै 3700 मिनटमा भरतको गोलबाट पुलिसले अग्रता दोब्बर पार्यो। पुलिसले दोस्रो हाफमा भने दबाव सामना गर्नु परेको थियो। 67 मिनटमा रेजिङले गोल गर्दै घरेलु समर्थकलाई खुशी बनाउने प्रयास गरे। रेजिङको गोलसँगै घरेलु टोलीले खेलमा फर्कने कोशिश गरेको थियो तर पुलिसको रक्षा पंक्ति तोड्न नसकेपछि नेपालगंजले पुरागमन गर्न सकेन। हिजोको खेलमा नेपालगंजका रेजिङ म्यान अफ दि म्याचबाट पुरस्कृत भएका छन्। आज सीएमजी क्लब संकटा र सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। अर्जुन ओलीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा सड़क दुर्घटना न्यूनीकरण गर्ने उपाय,
त्यो यातायात व्यवस्थापन समितिले सड़क दुर्घटना रोकथाम गर्ने उपायहरू र अनुगमनको लागि पूर्व सतर्कता अपनाउने र एउटा त्यसको लागि अनुगमन गर्नुपर्ने एउटा आवश्यकता छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगंजमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
वाउ, बर्गर र पिज्जा,
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगंज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
कृष्ण सार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। यो आर्थिक वर्षको 6 महिनामा सड़क दुर्घटनामा परि मध्यपश्चिममा 116 जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्या 231 छ। सवारी चाप र सचेतना अभावका कारण दुर्घटना बढ़ेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल प्रसाद खरेलले बताउनुभयो। भर्खरै जाजरकोटमा भएको सड़क दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ। सड़क दुर्घटना कसरी न्यूनीकरण गर्न सकिएला? सुनौ शम्भु प्रसाद थारूले संकलन गर्नुभएको नागरिक आवाज।
विजय उप्रेती। सबैभन्दा पहिले त अब जनचेतना ट्राफिक सम्बन्धी नियम नै थाहा छैन, होइन, हिँड्ने मान्छेलाई पनि थाहा छैन। र अहिले चाहिँ के देखेको छ भने लाइसेन्स लिनेहरूले पनि अब के माध्यमबाट लाइसेन्स लिन्छन् भनेर मिडियाहरूमा आइरहेछ, उनीहरूलाई पनि ट्राफिकको बारेमा चाहिँ धेरै जानकारी छैन। र बेला बेलामा तिनीहरूलाई ट्रेनिङ दिएदेखि सजिलो हुन्थ्यो।
द्वारिका अधिकारी ठुलो रोड र सानो रोडमा एउटै हुँदैन, त्यसमा अनुगमन र अनुसन्धान गर्ने निकाय सरकारी निकायहरूको पनि लापरवाही हो।
म लक्ष्मी पौडेल। यो दुर्घटनाहरू त्यही त बेला बेलामा चालकको अवस्था कस्तो हो, कतिपय अवस्थामा हामीले कति समाचारमा आउँछ त्यो मादक पदार्थ सेवन गरेर चलाएको भन्ने आउँछ, त्यसको कुराको पनि अनुगमन भएको हुँदैन एकातिर। अर्को कुरा चालकको लाइसेन्स दिने तरिकामा पनि अब नेपालको सन्दर्भमा त्यही छ।
म सुरेश गौतम। जसरी हुन्छ गाडी कुडाउने र बढी पैसा कमाउने खालको चाहिँ जुन हिसाबले गइरहेको छ त्यो कारणले गर्दाखेरि यो बढी दुर्घटना भएको जस्तै मलाई लाग्दछ।
बलबहादुर चन्द। जिल्लामा यातायात व्यवस्थापन समिति भन्ने हुन्छ, जिल्ला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा त्यो यातायात व्यवस्थापन समितिले सवारी दुर्घटना रोकथाम गर्ने उपायहरू र अनुगमनको लागि पूर्व सतर्कता अपनाउने र एउटा त्यसको लागि चाहिँ अनुगमन गर्नुपर्ने एउटा आवश्यकता छ।
वसन्त गौतम। जस्तो गाडीहरूमा चाहिँ सवारी अनुमति दिँदाखेरि त्यसको चाहिँ कडाई गर्ने, त्यसपछि सवारी चालकहरूले मादक पदार्थ सेवन गरेर गाडी चलाउने गरिरहेछन्, यस्तो कार्य बन्द गर्नुपर्छ। त्यसपछि अब तपाईँको लामो दूरीका गाडीमा चाहिँ गाडी कन्डिसनका गाडीहरू हुँदैनन्, थोत्रा गाडीहरू हुने बाटोहरू चाहिँ पनि सही तरिकाले मर्मत सम्भार नहुने, त्यसपछि यात्रुलाई क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारणले गर्दा यस्तो हुन्छ। एउटा त
अब अन्य खबर। संघीय समाजवादी फोरम नेपाल बाँकेको अध्यक्षमा कमरुद्दीन राई निर्वाचित हुनुभएको छ। बिहिबार अबेराती सम्पन्न प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा 21 सदस्य नयाँ कार्य समिति चयन गरेको। सदस्यहरूमा दिनेश प्रसाद शर्मा, कनैलाल गोडिया, बतुला साई, दुर्गप्रसाद वर्मा, मरिया गद्दी, त्यसै रज्जा राई, अयुब शाह, पार्वती थापा लगायत रहनुभएको छ।
सिजी फूड इन्टरप्राइजेस प्रालीले कक्षा 8 को बर्दियाको जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएका 10 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। उता बझाङका शिक्षकहरू भने नाचगान गर्दै होली शिक्षकलाई तलब जुटाउने अभियानमा सक्रिय भएका छन्। कान्तिपुरमा खबर रहेको छ। त्यसै गरी स्थानीय निर्वाचनमा नेतृत्व लिन दैलेखका महिलाहरू अग्रसर देखिएका छन्। उता बैतडीमा सड़कले विस्थापित भएका छन् नागरिकहरू शीर्षकमा खबर लेखिएको छ। पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। यसैबीच हामीले स्थानीय निर्वाचनको माहौल बनेकी हो त भन्ने सवालमा विभिन्न क्षेत्रका व्यक्तिहरूको प्रतिक्रिया लिइरहेका छौ। आजको नागरिक मतमा नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीको विचार।
जनताको तहमा चिया पसल होस् वा घराइसी कामका बीचमा होस्, जनताहरू जब एक ठाउँमा जम्मा हुन्छन्, जनता स्वस्फूर्त रूपमा चुनावका पक्षमा बहस पैरवी गरिरहेका छन् र गाउँ गाउँमा एक प्रकारले जनतालाई 16 वर्षपछि आफूले स्थानीय तहको मतदान गर्न पाउने अवस्था निर्माण हुँदैछ भन्ने ढंगले जनता सरकार राजनीतिक पार्टीहरूभन्दा पनि अझ अगाडि बढेर चुनावी माहौलमा होमिएका छन्। चुनावको चर्चा परिचर्चा त्यो ढंगले अगाडि बढ़ाइरहेका छन् गरिरहेका छन् र चाहे सोक चौतारा पधेरा जहाँ तपाईँ पुग्नुहुन्छ अहिले जनताको तहबाट नै चुनावको पक्षमा चुनाव हुनुपर्दछ, मतदान गर्न पाउनुपर्छ भन्ने ढंगले एक प्रकारको खुसियाली सहितको त्यो छलफल बहस भएको पाइन्छ र हामी राजनीतिक पार्टीहरू पनि चुनावको तयारीको अझ जनता नेकपा एमाले केवल बक्सा निर्वाचन आयोगले थापिदियोस् भन्ने ढंगको आफ्नो व्यवस्थापन आफ्नो तयारीसहित अगाडि बढ़िरहेको छ र निर्वाचनको माहौल।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
देशभरका पुराना स्थानीय निकायहरू खारेज बाँकेमा आठवटा स्थानीय संरचना बाँकेमा शैक्षिक गुणस्तर बढाउन प्राथमिक विद्यालयमा पढाइ परिछन्
जाजरकोटमा बस दुर्घटनामा परि मृत्यु भएका 26 जनाकै शनाखत कञ्चनपुरमा भारतीय प्रहरीबाट एक नेपालीको ज्यान गएपछि सीमा क्षेत्र तनावग्रस्त
हिमालय तथा पहाड़ी जिल्लामा हिमपातले जनजीवन प्रभावित कैलालीको कोलरिया सिचा आयोजनाको मुहान क्षेत्र अतिक्रमित
र नेपालगंजमा जारी गोल्ड कप फुटबलमा नेपाल पुलिस क्लब सेमी फाइनलमा प्रवेश
पश्चिम डायरी कृष्णसार fm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ
अवस्था प्राविधिक सहयोगी गोपीसँगै टेकेन्द्र र म सावित्री विदा हुन्छौ आज फागुन 28 गते शनिबार मार्च 11 तारिक स्थानीय निर्वाचन आउन अब 65 दिन बाँकी तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार
यो कृष्ण सार एफएम